الحمد لله رب العالمين، وصلى الله وسلم على رسوله الكريم ونبيه الأمين والا. آپ صف میں بیٹھئے، یہ کہاں بیٹھ گئے آپ؟ آکے جگہ پر بیٹھیں. وعلى آله وأصحابه أجمعين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا إن تطيعوا فريقا من الذين أوتوا الكتاب يردوكم بعد إيمانكم كافرين. وكيف تكفرون وأنتم تتلى عليكم آيات الله وفيكم رسوله، ومن يعتصم بالله فقد هدي إلى صراط مستقيم. وقال النبي صلى الله عليه وسلم: إن الله تعالى يرفع بهذا الكتاب أقواما ويضع به آخرين. اللهم صل وسلم على عبدك ورسولك ونبيك ونجيك محمد أحمد وعلى آله وأصحابه وبارك وصل وسلم عليه. گرامی قدر بزرگوں اور محترم بھائیوں، جب انسان کے پاس موجود اسباب اور وسائل جن کے اوپر عام طور پہ انسان توکل کرتا ہے، کوشش کرتا ہے، اور حقیقت یہ ہے کہ اسباب کے اندر اثر ڈالنے والی ذات جس کو مسبب الاسباب کہتے ہیں، جب اس کو انسان بھول جاتا ہے اور دنیاوی اسباب کے اوپر یقین کرنے لگتا ہے، تو اللہ تعالیٰ کا یہ نظام ہے کہ اس کو اللہ کی مدد کے بغیر فتح حاصل نہیں ہوتی، اور اللہ کی رضا اور خوشنودی کے حصول کے بغیر جو مقاصد عالیہ ہوتے ہیں ان کا حاصل کرنا، ان کا پا لینا، یہ ایک احمق کی خواہش ضرور ہو سکتی ہے، لیکن حقیقت میں اس پر عمل کرنا ممکن نہیں. قرآن کریم میں اللہ تعالی نے صحابہ کرام کو فرمایا: اذ اعجبتکم کثرتکم فلم تغن عنکم شیئا وضاقت علیکم الارض بما رحبت، کہ جہاں پہ تم نے یہ گمان کیا کہ ہماری تعداد اب بہت زیادہ ہے، اور جب ہم 313 تھے तब भी हमने कुफार और मुशरिकीन को शिकस्त दी है, तो आज अगर हम 50,000 हैं, 70,000 हैं, तो आज के दिन तो हम जरूर कुफार को शिकस्त देंगे। लेकिन अल्लाह ताला को मुसलमानों की इस्लाह और मुसलमानों का रुजू इलल्लाह मंजूर था, और ग़ज़वे हुनैन के मौके पर जिस दुश्मन से ये मुकाबला था वो दुश्मन बहुत ज्यादा मजबूत था, बनू हवाज़िन वो कहलाते थे, और बनू हवाज़िन का हर हर शख्स पाए का तीरंदाज होता था, और जहां वो निशाना लगाता था तो पूरे अरब में मशहूर था कि उसका निशाना चूकता नहीं था। और उन्होंने एक मौके पर सहाबे किराम रिदवानुल्लाह अलैहिम अजमईन पर ऐसी तीरों की बारिश की, ऐसा शदीद हमला किया कि अक्सर सहाबे किराम को पीछे हटना पड़ा, थोड़ी देर के लिए हिकमत अमली बदलनी पड़ी। और ऐसे मौके पर एक सहाबी से बुखारी शरीफ में है, पूछा किसी ने, क्या आप लोग हुनैन के दिन भाग गए थे? रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को आप लोगों ने पीछे छोड़ दिया था? तो सहाबी ने जवाब दिया कि नहीं, हम भागे नहीं थे, बल्कि हम कुछ देर के लिए पीछे हटे थे, और इस दौरान में भी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम हरगिज पीछे नहीं हटे, बल्कि आप अपने सफेद सवारी के ऊपर सवार थे और उससे आप नीचे उतर गए, और आप फरमाते थे अनन नबी ला कذب انا ابن عبد المطلب, मैं सच्चा नबी हूं, सच्चा पैगंबर हूं, और मैं अब्दुल मुत्तलिब की औलादों में से हूं। आप सल्लल्लाहु अलैहि वसल्लम का ये बहादुरी और आपका ये अजीम जज्बा देखकर सहाबे किराम को तसल्ली भी हुई, और सहाबे किराम ने दोबारा से आपके करीब आकर और हिकमत अमली को बदलकर दुश्मनों के ऊपर हमला किया, अल्लाह ताला ने फतह दे दी। तो इस वाकये से मुसलमानों के लिए एक बहुत अजीम सबक है, और एक बहुत बड़ी इसमें मुक्तदा है, इसमें एक बहुत बड़ी मुसलमानों के लिए हिदायत का सरचश्मा मौजूद है, और वो ये कि ठीक है, जाहिरी असबाब और दुनियावी आलात दुनिया के फैसलों के लिए, दुनिया के मामलात के लिए, जंग और जदल के लिए जरूरी हैं, इसमें कोई शक ही नहीं। وَأَعِدُّوا لَهُمْ مَا اسْتَطَعْتُمْ مِنْ قُوَّةٍ اللہ نے قرآن میں مسلمانوں کو حکم دیا ہے کہ تم تیاری کرو. اور وہ تیاری کیا ہے؟ وہ قوت ہے، وہ طاقت ہے. اور عجیب بات یہ ہے کہ مسلم شریف میں بھی حدیث موجود ہے، مسند احمد میں بھی موجود ہے، ترمذی میں بھی غالباً موجود ہے کہ صحابہ کرام رضوان اللہ علیہم اجمعین نے آپ صلی اللہ علیہ وسلم سے پوچھا، اللہ کے رسول، اللہ تعالیٰ نے ہمیں قوت کی تیاری کا حکم دیا ہے، یہ جو قوت ہے یہ کیا چیز ہے؟ مل قوہ. آپ صلی اللہ علیہ وسلم نے جواب دیا، ہو رمیو، دور سے مارنے کا نام قوت. کچھ دنوں پہلے ہمارے ایک مخلص ساتھی ہیں، انہوں نے یہ حدیث سنی تو وہ حیران رہ گئے اور انہوں نے کہا کہ واقعتاً یہ حدیث موجود ہے؟ ہم نے کہا بالکل موجود ہے. انہوں نے کہا اس کا حوالہ مجھے دے دیجئے. تو اس حدیث کے حوالے بھی ہم نے نکال کے ان کو دے دیے اور وہ بہت دیر تک درود شریف پڑھتے رہے اور بہت دیر تک حیران رہے کہ جناب رسول اللہ صلی اللہ علیہ وسلم کی حکمت، عقل، تعلیمات کتنی عظیم، کامل و اکمل. کہ آپ نے فرمایا القوة هو الرمی، طاقت یہ ہے کہ دور سے مار کر سکتے ہو. پہلے زمانے میں مفسرین اس کو تیر اندازی پر حمل کرتے تھے، لیکن اس زمانے میں جتنی بھی طاقتیں ہیں، کتنے دور سے ایک دشمن آتا ہے اور مسلمانوں کے اوپر جہاز بھیجتا ہے، میزائل بھیجتا ہے، کروز میزائل بھیجتا ہے، یہ سب کیا ہے؟ القوہ هو الرمی، قوت یہ ہے کہ دور سے آپ وار کر سکتے ہو. لیکن کچھ حالات کا ستم اور کچھ مسلمانوں کی اپنی کمزوریاں کہ انہوں نے اس میدان میں کوئی کام نہیں کیا، اس میدان میں کوئی ترقی نہیں کی. اور وہی پرانی چیزیں، پرانی باتیں، ان کو لے کر اور کبھی کسی کو معذور بنا کے، کبھی کسی کو معذور بنا کر، بہانہ بنا کر، آخر کار کیفیت یہ ہو گئی کہ کافر اور ظالم دشمن وہ مسلمان پر دور سے وار کرتا ہے، دور سے حملہ کرتا ہے اور مسلمان دو بدو لڑائی میں ابھی بھی دشمن کے مقابلے کے لیے بھرپور تیاری رکھتا ہے. لیکن افسوس یہ ہے کہ وہ قوت جس قوت کے حصول کے لیے حدیث شریف میں حکم دیا گیا تھا، وہ قوت حاصل کرنا ان کے بس میں نہیں ہے. کیوں؟ اس لیے کہ میں نے ابتدا میں آیت پڑھی یا ایھا الذین آمنوا اے ایمان والو ان تطیعوا فریقا من الذین اوتوا الکتاب اگر تم اتباع کرنے لگو گے اہل کتاب کی یردوکم بعد ایمانکم کافرین تو وہ اہل کتاب ایمان کے بعد تمہیں واپس کافر بنا دیں گے کفر کی طرف لوٹا دیں گے اور یہی تاریخ میں نظر بھی آتا ہے کہ جب سے مسلمانوں کے اوپر کفر کا تسلط ہوا ہے اور جب سے مسلمانوں کے ممالک خواہ وہ جزیرۃ العرب ہو یا وہ ہندوستان ہو جب وہاں پہ اغیار کا تسلط بنا تو اس کے بعد مسلمانوں کے اندر وہ صلاحیتیں وہ جذبات وہ ترقی ختم کر دی گئی اور کچھ مسلمانوں نے خود اپنے ہاتھوں سے ختم کر دی اور دیکھتے ہی دیکھتے کفر اور اسلام کے لشکروں میں اتنا بڑا واضح فرق بن گیا اتنا عظیم فرق بن گیا کہ اب بظاہر مقابلے کی فضا ممکن ہی نہیں جب ایسی صورت بن جاتی ہے اور مسلمان بظاہر مغلوب بن جاتے ہیں مسلمانوں کو کوئی شکست ہو جاتی ہے تو ایسی صورت میں مسلمانوں کا لائحہ عمل کیا ہونا چاہیے اور مسلمانوں کو اپنی حکمت عملی کیسی بنانی چاہیے اس میں بھی دین کی اتباع ضروری ہے اس وقت ہماری امت وہ تذبذب کا شکار ہے کنفیوژن کا شکار ہے اور ان کو یہ معلوم نہیں ہو رہا کہ کس طریقے سے اور کس انداز سے امت اپنا دفاع کرے اور امت دشمن کے مقابلے کے لیے جو اقدامات کرے ان کی کیفیت کیا ہوگی ان کی کیفیت کیسی ہوگی لوگ علم میں اور فضل میں اتنے پست ہوتے چلے گئے ہیں کہ اب ان کو اس کی رہنمائی کے بارے میں بھی اندازہ نہیں ہے صحابہ کرام کو غزوہ احد میں کچھ دیر کے لیے پیچھے ہٹنا پڑا تھا کچھ تاریخ دانوں نے اس کو شکست کہا ہے حالانکہ وہ شکست نہیں تھی اس لیے کہ شکست کے اندر یا تو قیدی دینے پڑتے ہیں اور غزوہ احد میں مسلمانوں کے قیدی کتنے تھے زیرو کوئی قیدی تھا ہی نہیں اور اگر قیدی نہ ہو تو علاقہ چھوڑنا پڑتا ہے محاذ سے پیچھے ہٹنا پڑتا ہے اور مسلمانوں نے مدینہ نہیں چھوڑا بلکہ کافروں کو دور تک دوڑایا ایسا دوڑایا کہ ابو سفیان نے جب وہ مسلمان نہیں ہوئے تھے اور کافروں کے لشکر کے بڑے تھے انہوں نے ایک آدمی سے کہا کہ مدینہ جاؤ और मदीना वालों से कहो कि तुम्हारे खिलाफ अबू सुफियान ऐसा लश्कर तैयार कर रहा है कि उस लश्कर के मुकाबले में तुम्हारा ठहरना मुमकिन नहीं है। उस लश्कर के मुकाबले में तुम्हारा मुकाबला करना मुमकिन नहीं है। जब मुसलमानों को यह बात पता लगी तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, वो क्या हम पे हमला करेगा, हम उस पे उससे कबल ही हमला करेंगे। और मुसलमानों को ऑर्डर मिला कि चलिए अबू सुफियान के लश्कर को जाके देखते हैं। अबू सुफियान को जब ये इत्तला मिली तो वो जहां था वहां से भी भाग उठा और परेशान हो गया कि ये अजीब लोग हैं, पहले हमें मदीना से भगाया, अब रास्ते में भी नहीं छोड़ रहे हैं, जहां खबर मिली वहां पे हमले करने के लिए वो लोग पहुंच रहे हैं। तो बहरहाल ये तो एक ज़ेली वाकया है। असल बात यह है कि जब ग़ज़वे उहद में मुसलमानों की शहादतें हुई और मुसलमानों को बज़ाहिर कुछ देर के लिए शिकस्त हुई तो अल्लाह ताला ने आयतें नाजिल की, वला तहिनु वला तहजनु वअंतुमुल अअलून इन कुंतुम मुमिनीन। ना उम्मीद ना हो और गम भी न करो और तुम्हें फतह मिलके रहेगी। वअंतुमुल अअलूना, अअलून आला की जमा है, ऊपर, फातेह, विक्टोरियस, इन कुंतुम मोमिनीन, बशर्ते कि तुम ईमान के ऊपर कायम रहो, बशर्ते कि तुम ईमान को मजबूती से पकड़ के रखो, ईमान के ऊपर जबरदस्ती, ईमान के ऊपर आला तरीन मैयार के साथ कायम रहो। तो अल्लाह ताला फरमाते हैं इस सूरत में तुम ज्यादा गम भी ना करो और ना उम्मीद भी ना हो। तो ऐसी सूरत में जबकि 70 सहाबाए किराम शहीद हो चुके थे और सहाबाए किराम के दरमियान में गम और गुस्सा और परेशानी, साथियों की जुदाई, और बड़े बड़े सहाबाए किराम जलीलुल कदर सहाबा हजरत हमजा शहीद हो चुके थे, हजरत जाबिर के वालिद शहीद हो चुके थे और बड़े बड़े सहाबा शहीद हो चुके थे। ऐसी सूरत में अल्लाह ताला ने मुसलमानों को जो अजीम हुक्म दिया है, वला तहिनु वला तहजनु, आज भी वही कुरान करीम है और वही आयतें और वही उम्मत इस्लामिया मौजूद है। उरूज और जवाल ये तो जमाने का हिस्सा है, जमाने का ये एक जुज है। हमेशा उरूज पाने वाली जात सिर्फ अल्लाह वहदहु ला शरीक की जात है। अल्लाह के सिवा किसी और के अंदर ये खासियत मुमकिन ही नहीं है, बल्कि सहाबे किराम के जो इम्तिहानात थे और सहाबे किराम के ऊपर जो आजमाइशें आती थी वो तो इससे भी ज्यादा शदीद थी। और कैसे कैसे इम्तिहानात में वो साबित कदम साबित हुए हैं, इस्लाम के ऊपर मजबूती के साथ, इस्तेकामत के साथ खड़े रहे हैं, तारीख के अंदर उसकी मिसालें मौजूद। ایک مشہور صحابی ہیں حضرت خبیب رضی اللہ تعالی عنہ. حضرت خبیب کو مشرکین مکہ کے ایک سردار کے بچوں نے قید کر لیا تھا, اور وجہ اس کی یہ تھی کہ جہاد میں حضرت خبیب نے میدان جنگ میں ان کے باپ کو مار ڈالا تھا. تو بچوں نے یہ تہیہ کر لیا تھا کہ ہم اپنے باپ کا بدلہ لیں گے اور اس خبیب کو جس نے ہمارے باپ کو مارا ہے اس کو انہوں نے خرید لیا, کسی اور نے پکڑا تھا انہوں نے بیچ دیا اور انہوں نے خرید لیا اور مکہ میں کچھ دن ان کو رکھا. بعد میں جو لوگ مسلمان ہوئے ہیں انہی قاتلین کے خاندانوں میں سے انہوں نے عجیب بات یہ کی ہے کہ ہم نے خبیب کو دیکھا کہ وہ جیل میں قید تنہائی میں سولیٹری کنفائنمنٹ میں اکیلی جگہ میں ان کو رکھا گیا تھا اور وہاں پہ ان کے پاس تازے پھل ہوتے تھے, تازے انگور ہوتے تھے, اور راویہ کہتی ہیں وما بمکہ یومئذ ثمر, جبکہ مکہ مکرمہ کے پورے دور دور کے علاقے میں کوئی پھل کوئی انگور کوئی تازے پھل کا نام و نشان تک موجود نہیں تھا. یعنی اللہ تعالیٰ ان کو اپنے خزائن سے رزق دیتے تھے اور ان کو اپنے خزائن سے جنت کے پھل دنیا میں عطا فرما دیتے تھے. اور ایک دن گھر کی ایک چھوٹی معصوم بچی وہ چلتے چلتے کھیلتے کھیلتے چلی گئی اور قیدی کے پاس چلی گئی, اور قیدی کے پاس استرا موجود تھا, ریزر بلیڈ جسے کہتے ہیں وہ موجود تھا, اور گھر والے ڈر گئے کہ آج ہماری خیر نہیں ہے, اس بچی کو یہ مار ڈالیں گے اور اس کو نقصان دیں گے کیونکہ ہم نے ان کو پکڑ کے بند کر دیا ہے اور ہم ان کو قتل کرنا چاہتے ہیں. تو جب انسان مجبور ہو جاتا ہے اور مایوس ہو جاتا ہے تو پھر وہ اس قسم کی حرکتیں بھی کرتا ہے. حضرت خبیب رضی اللہ تعالی عنہ نے جب دیکھا کہ گھر والے پریشان ہیں اور چھوٹی بچی جو ان کی گود میں تھی وہ ان کے ساتھ کھیل رہی ہے, حضرت خبیب نے گھر والوں سے کہا پریشانی کی ضرورت نہیں ہے, یہ تو معصوم چھوٹی بچی ہے, اس کو کیا پتا کہ قاتل کون ہے مقتول کون ہے جنگ کیا چیز ہے, میں ایسا ظالم نہیں ہوں کہ میں تمہارا بدلہ اس چھوٹی بچی سے لے لوں, ہرگز نہیں, بلکہ آپ نے وہ بچی اس کے ساتھ باقاعدہ کھیلا, اس سے باتیں کی اور بڑے پیار محبت سے اس بچی کو ماں کے حوالے کر دیا. یہ اسلامی تعلیمات ہیں اور یہ ہماری تاریخ ہے. ولا تہنوا ولا تحزنوا, مورل گراؤنڈز پہ, اخلاقی میدان میں اللہ کے فضل سے امت مسلمہ جتنی عظیم اور اوپر ہے, خدا کی قسم کائنات میں ایسی کوئی اور قوم کوئی اور امت موجود نہیں. ایک طرف حضرت خبیب کے ہاتھوں میں دشمن کا بچہ موجود ہے, لیکن حضرت نے ان کو کچھ نہیں کہا, پیار کیا محبت کی ان سے کھیلے, اور دوسری طرف کفار اور مشرکین یہود و نصارہ ان کو پتہ ہوتا ہے کہ یہ بچہ معصوم ہے, اس کو کوئی بات معلوم نہیں ہے, نہ اس نے حملہ کیا ہے, نہ یہ جنگ میں شریک ہے, نہ اس کے پاس کوئی بم ہے, نہ اس کے پاس کوئی خطرناک چیز ہے, لیکن اس کے باوجود وہ نہ بچوں کو چھوڑتے ہیں ना बच्चियों को छोड़ते हैं, ना खवातीन को छोड़ते हैं, ना माजूरों को छोड़ते हैं, ना बड़ों को छोड़ते हैं, और इस गुनाह का नहूसत, इस गुनाह की खबासत वो उनके चेहरों में नजर आ रही होती है। इसराइल का वजीर आजम जब मीडिया के सामने आता है तो उसकी शक्ल पे जो शर्मिंदगी है और उसकी शक्ल पे जो इंसानों के सामने एक गुनाह का एतराफ की कैफियत है वो मैं अपनी आंखों से देख रहा हूं। दुनिया बातें भूलती नहीं है, तारीख तब्दील नहीं होती। एक दफा जब तारीख रकम हो जाती है तो फिर बड़े जमाने तक उस तारीख का हिसाब भी होता है और उस तारीख के बदले में लोग उसका बदला भी उनको देते। लम्हों ने खता की, सदियों ने सजा पाई, तारीख है और तारीख के अंदर तमाम चीजें आप जानते हैं। तो वला तहिनु वला तहजनु, जाहिरी असबाब में मुसलमान कमजोर जरूर हैं और मुसलमानों को यह कमजोरी दूर करनी चाहिए, लेकिन यह कैसे होगी? जिस ढब पे हम चल रहे हैं, जिस रास्ते पे हम चल पड़े हैं, वो रास्ता क्या है? एक गली के अंदर मोहल्लेदारों की तीन कमेटियां बनी होती हैं, एक मस्जिद के अंदर तीन तीन चार चार किस्म के लोग फाल होते हैं और एक दूसरे के जानी दुश्मन बने हुए होते हैं, एक दूसरे की टांग खींचना उनके सबसे मरगूब काम होता है। मैं आगे नहीं बढ़ रहा तो ये दूसरा कैसे तरक्की कर रहा है, रोको इसको, किसी भी तरह इसके लिए परेशानियां पैदा करो। अगर यही तरीका जारी रहा तो इस तरीके के अंदर ना इज्जत है, ना फतह है, ना नुसरत है, बल्कि अल्लाह ताला ने फरमाया वला तहिनु वला तहजनु, तुम गम भी ना करो, तुम ज्यादा मायूस भी ना हो। लेकिन एक और जगह पे फरमाया है वअतसिमु बिहब्लिल्लाहि जमीअन वला तफर्रकु, अल्लाह की रस्सी को मजबूती से पकड़ो, तफरुकाबाजी पैदा न करो। तफरुकाबाजी क्या है? अचानक यह आवाज दी जाती है कि जी फलां पठान है और फलां सिंधी है, फलां बलोच है, और इस नहूसत को दऊहा फइन्हा मुंतना। हदीस शरीफ में आता है सहाबे किराम किसी वजह से आपस में उनके इख्तलाफ हो गया था, और वो इख्तलाफ कैसे हुआ था? गुज़िश्ता रात तफसीर में तफसील बयान हुई है कि शम्मास बिन कैस यहूदी ने एक शायर को रिश्वत दी, पैसे दिए और कहा कि मदीना के दो कबीले ओस और खजरज ये आपस में बिल्कुल एक हो चुके हैं, इनके इख्तलाफात खत्म हो चुके हैं, बड़े प्यार मोहब्बत से उठते बैठते हैं, बातें करते हैं, तो आप एक काम करें, जो इनकी पुरानी शायरी है, जमाने जाहिलियत की शायरी है जिसमें ओस ने खजरज को गालियां दी हैं और खजरज ने ओस को बुरा भला कहा है, वो शायरी आप इनमें पढ़ दीजिए। तो शायर ने वो शायरी पढ़ ली, माहौल खराब हो गया, गर्मा गर्मी पैदा हो गई, लड़ाई शुरू हो गई, और इस हद तक लड़ाई शुरू हो गई कि ओस और खजरज ने एक दूसरे को चैलेंज कर दिया कि आओ मैदान में लड़ते हैं, हम अपने बहादुरों को बुलाते हैं, तुम अपने बहादुरों को बुलाओ और हम दोबारा से लड़ाई करेंगे और देखेंगे कि कौन बहादुर है, कौन बुजदिल है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को जब ये खबर मिली कि एक शरारती यहूदी ने, उस जमाने में भी ये मुसलसल लगे रहते थे, पूरे इस्लाम की तारीख आप उठा के देख लीजिए, चूंकि आप सल्लल्लाहु अलैहि वसल्लम की बासत से जो सबसे बड़ी दुकान बंद हुई है वो यहूद की थी। वो नवाब बने फिरते थे और वो लोगों के साथ बुरे सुलूक भी करते थे और अपने आप को स्पेशल वंस कहते थे, VIP कहते थे। ذَلِكَ بِأَنَّهُمْ قَالُوا لَيْسَ عَلَيْنَا فِي الْأُمِّيِّينَ سَبِيلٌ, और बोलते थे जाहिलों के साथ हम जो चाहें करें, अनपढ़ों के साथ हम जैसा सुलूक चाहें करें, हमसे सवाल नहीं होगा, हमसे अल्लाह ताला पूछेंगे ही नहीं, ये उनका अकीदा था। और जब इस्लाम जैसे अजीम मजहब और इंसाफ वाला मजहब जजीरतुल अरब में फैला तो फिर यहूद को सर छुपाने की जगह नहीं मिलती थी। आखिरकार भागे भागे भागे, यहां तक भागे कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अखरिजुल यहूद वन नसारा मिन जजीरतुल अरब, यहूदियों और नसरानियों को जजीरतुल अरब से निकाल बाहर करो। और आप सल्लल्लाहु अलैहि वसल्लम के वफादार सहाबा और खुलफाए राशिदीन ने इस पर अमल किया, तारीख इस बात की गवाही देती। और फिर अल्लाह ताला ने कुरान में आयत नाजिल किया, युहल्लजीना आमनु इन्नमल मुशरिकून नजस फला यक्रबुल मस्जिद الحرام بعد عامهم هذا, ए ईमान वालों, ये जो कुफार मुशरिकीन अल्लाह के साथ को दूसरों को शरीक ठहराते हैं, ये सब के सब गलीज हैं, ये गंदे हैं। उलमा कहते हैं कि दुनिया की जो जिस्मानी निजासतें हैं उसका ताल्लुक जिस्म से है, और शिर्क की जो निजासत है उसका ताल्लुक रूह से होता है। और जिंदगी के लिए जिस्म भी लाजिम है और रूह भी लाजिम है। अगर जिस्म न रहे तो वजूद ही खत्म हो जाता है, लेकिन जिस्म हो और उसमें रूह न हो तो वो लाश है, वो एक मुर्दा जिस्म है। तो बिल्कुल इसी तरह जो शिर्क की निजासतें हैं उनसे दूर रहना भी जरूरी। खुलासा कलाम के तौर पे असल बात क्या है? असल बात यह है कि अल्लाह ताला ने कुरान में फरमाया है, इन तुतीउ फरीकम मिनल लजीना उतुल किताबा, ईमान वालों, अगर तुम अहले किताब की नकल करोगे, अगर तुम नसारा और यहूद की नकल करोगे, यरुद्दुकुम बादा ईमानिकुम काफिरीन, तो याद रखो कि ये तुम्हें ईमान से हटाकर वापस कुफर पे डाल देंगे। अब हम किस कदर अहले किताब से मुतासिर हैं और अपनी जिंदगी के कौन कौन से शोबे में अहले किताब के तरीकों पर चल रहे हैं, ये एक लम्हा फिक्री है। और ये हमारे घर के अंदर हमारा बेटा और हमारी बेटी जब सुबह स्कूल कॉलेज यूनिवर्सिटी के लिए निकलती है तो वो अहले किताब की किस कदर तकलीद करती है, यहां से ये मसला शुरू होता है। और हमारे हुक्मरान, हमारे बादशाहान, हमारे बड़े जब वो मुल्क की पॉलिसी तय करते हैं तो वो यहूद और नसारा से कितना मुतासिर होके करते हैं, यहां पर भी ये मसला मौजूद है। बालफाज दीगर, घर के दरवाजे से ये मसला शुरू होता है और ईवानों में और बादशाहान की कुर्सियों पर जाकर यह मसला खत्म होता है। और इसका हल क्या है? वकई फतक फुरूदा, और तुम कुफर कैसे कर सकते हो? अल्लाह ने आपको ईमान नसीब किया है, अल्लाह ने आपको जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जैसे खातमुल अंबिया वल मुरसलीन سید الانبیاء والمرسلین، سید الشفعاء یوم الدین، خاتم الانبیاء، ان کو اللہ تعالیٰ نے آپ کا رسول، آپ کا پیغمبر بنا کے بھیج دیا ہے. اور پھر صرف یہی نہیں، آپ صلی اللہ علیہ وسلم کے معجزات میں جو سب سے بڑا اور عظیم معجزہ قرآن کریم ہے. قرآن کریم آپ کے سامنے، ہمارے سامنے صبح شام پڑھا جاتا ہے، نمازوں میں آپ خود پڑھتے ہیں. وَكَيْفَ تَكْفُرُونَ وَأَنْتُمْ تُتْلَى عَلَيْكُمْ آيَاتُ اللَّهِ وَفِيكُمْ رَسُولُهُ، اور تم کفر نہیں کرو گے اس لیے کہ تمہارے سامنے قرآن کریم پڑھا جا رہا ہے، تمہارے سامنے نمازیں پڑھی جا رہی ہیں، زکاتیں دی جا رہی ہیں، حج کیے جا رہے ہیں، یہ سب اسلام کے ارکان ہیں. وَمَنْ يَعْتَصِمْ بِاللَّهِ فَقَدْ هُدِيَ إِلَىٰ صِرَاطٍ مُسْتَقِيمٍ، اور جو اللہ تعالیٰ سے مدد مانگتا ہے، اللہ تعالیٰ کے دین پر چلتا ہے، اللہ کی رسی کو مضبوطی سے پکڑتا ہے، تو اس کو اس بات کی گارنٹی مل جاتی ہے کہ اللہ تعالیٰ اس کو نجات دیں گے، صراط مستقیم پہ وہ رہے گا. اور صراط مستقیم پہ رہنا یہ ہمارے مقاصد اصلیہ میں سے ہے. ہر نماز کی ہر رکعت میں ہم اللہ سے مانگتے ہیں اہدنا صراط المستقیم. اس لیے میرے محترم بھائیوں، خواہ وہ تعصبی اختلافات ہوں، خواہ وہ لسانی اختلافات ہوں، خواہ وہ قومی اختلافات ہوں، وہ قبائلی اختلافات ہوں، وہ سب اسلام کے اندر ان چیزوں کی گنجائش نہیں ہے. جب آپ نے لا الہ الا اللہ اور محمد الرسول اللہ کا کلمہ پڑھ لیا ہے، تو اب آپ کے نزدیک سب سے محترم ان اکرمکم عند اللہ اتقاکم، جو اللہ کے حضور میں اللہ کا فرما برداری کرتا ہو اس کو عزت دیں، اس کو مقام دیں، اس کو مرتبہ دیں. اور آنے والے جو مراحل ہیں، خاص طور پہ الیکشن ہے، الیکشن میں ایسے لوگ منتخب کر دیے جاتے ہیں جو نہ نماز پڑھتے ہیں، نہ روزہ رکھتے ہیں، نہ حج کرتے ہیں، نہ اللہ اور رسول کی تعلیمات ان کے پاس ہوتی ہیں. اور پھر آپ کہتے ہیں کہ جی یہ ہمارے مسئلے حل نہیں کر رہے، تو وہ تو آپ کے لیے آئے ہی نہیں ہیں، وہ تو صرف لوٹ مار کے لیے آئے ہیں. اور جب تک یہ خرابی دور نہیں ہوگی، جب تک ہم اہل کتاب کی پیروی نہیں چھوڑیں گے، اللہ تعالیٰ تمام مسلمانوں کو توفیق دے کہ وہ اس مسئلے کو سمجھیں، اور اللہ تعالیٰ مسلمانوں کو اپنے صراط مستقیم پر چلنے کی توفیق نصیب کرے. وآخر دعوانا الحمدللہ رب العالمین. الرحمن الرحیم. جن حضرات کا نکاح ہونے والا ہے وہ قریب میں رہیں، سوال جواب کے فوراً بعد نکاح پڑھیں گے. پوچھا ہے کہ کیا مرد سفید بالوں پہ کلر کروا سکتا ہے؟ کلر کے بارے میں ایک اصول یاد رکھیے گا کہ کالا سیاہ رنگ لگانا منع ہے. جسے بالکل کالا سیاہ جیسے انسان کے قدرتی بال ہوتے ہیں، یہ رنگ لگانا منع ہے. اگر اس میں تھوڑی سی مہندی ملا لیں، تھوڑا سا مائل کلر کر لیں، تھوڑی سی اس میں یعنی کہ زعفران ملا لیں، اس قسم کی چیزیں ملا لیں، تو اس صورت میں پھر کلر کرنا جائز ہے. صرف ایک صورت ہے کہ بندہ مجاہد ہو اور دشمن کو ڈرانے کے لیے، اس پہ روب جمانے کے لیے وہ اپنے سفید بال ظاہر نہ کرنا چاہتا ہو، تو اس صورت میں علماء نے اور دین اسلام نے ان کو کالا سیاہ رنگ لگانے کی اجازت دی ہے. ورنہ کوئی بھی رنگ لگا سکتے ہیں، لیکن کالا سیاہ رنگ لگانا یہ جائز نہیں. और इसके साथ ये उसूल भी याद रखिएगा कि आजकल लोगों में एक अजीब बीमारी हो गई है, जिस मौजू पे हमने हाथ जुम्मे का खिताब किया है कि यहूद और नसारा की नकल करते हैं, और यहूद और नसारा अपने बालों में कभी लाल रंग लगाते हैं, कभी हरा रंग लगाते हैं, कभी पीला रंग लगाते हैं, उनको देखे देखे मुसलमान भी रंग लगा लेता है। ये जायज नहीं है, बल्कि यहूद और नसारा की मुखालिफत का हुक्म है, उनकी इत्तबा करना ये तो ईमान के लिए तबाही है। क्या इंटरनेट पर निकाह वीडियो के जरिए कराना जायज है? देखिए, निकाह के लिए मजलिस का एक होना जरूरी है। अगर दूल्हा दुल्हन में से कोई एक भी मजलिस में मौजूद नहीं है तो फिर उसकी तरफ से वकील का होना जरूरी है। दूल्हा अपनी तरफ से किसी को वकील बना दे कि आप मेरी तरफ से इजाबो कबूल कर लें, तो ये सूरत में निकाह हो सकता है। लेकिन वीडियो के अंदर वहदत मजलिस मौजूद नहीं है, इसलिए उलमा का फतवा यही है अक्सरियत का कि बगैर वकील के, जबकि इत्तेहाद मजलिस भी ना हो, खासतौर पे दुल्हा भी मौजूद ना हो और दुल्हन भी मौजूद ना हो, वकील भी मौजूद ना हो, तो ऐसी सूरत में ये निकाह दुरुस्त नहीं है, बल्कि इसमें कलाम है। पूछा है कि बयान या तिलावत की वीडियो सुनना जायज है? जायज है बिल्कुल, क्योंकि ये आलात हैं, जैसे छुरी, छुरी से कत्ल भी होता है और छुरी से सेब भी कटता है। अब आप छुरी को घर से निकाल के बाहर फेंक दें तो ये तो एक अजीब सी बात होगी। हजरत मौलाना अशरफ अली थानवी रहमतुल्लाह अलैह को एक शख्स ने खत में लिखा था कि मैंने अपने घर का तमाम असलहा निकाल के बाहर फेंक दिया है, इसलिए क्या आला है? असलहा आला मासीयत है, यानी उससे गुनाह होता है। हजरत थानवी रहमतुल्लाह अलैह ने जवाब में लिखा कि ठीक है, लेकिन कुछ आपके साथ भी ऐसी चीजें हैं जिनसे गुनाह भी होता है और जिनसे बेहतरीन सूफी भी पैदा होते हैं, तो उनको कटवा के फेंक दीजिए। पता चला कि हर चीज मासीयत नहीं है बल्कि उसके इस्तेमाल के ऊपर चीज है। कमीज का गरेबान बंद होना चाहिए या खुला होना? असलन तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को जिस सहाबी ने देखा, उन्होंने तो आप सल्लल्लाहु अलैहि वसल्लम के सीने के बाल भी देखे हैं, और पता चला कि गरेबान असल सुन्नत तो खुला हुआ होना चाहिए, लेकिन बराए जरूरत, मिसाल के तौर पे बंदे की उम्र कम है, सर्दी ज्यादा है, माहौल इस किस्म का है, तो गरेबान बंद रखने में भी कोई हरज नहीं है। अलबत्ता गरेबान को बिल्कुल यहां तक बंद रखना और इसको लाजिम समझना, ये खिलाफ सुन्नत है। ये नसारा का तरीका है कि वो टाई लगाने के लिए इसको हमेशा बंद करके रखते हैं, इस्लाम के अंदर इसके ऊपर पाबंदी नहीं। मुसलमानों पे कुफार हमला कर चुके हैं जबकि उलमा इमामत और खिताबत और आवाम तबलीग में मसरूफ हैं, क्या ये दुरुस्त है? देखिए, अल्लामा इब्ने हजर अस्कलानी शारह बुखारी, उन्होंने जहां पे किताब उल जिहाद पे तफसील की है तो वहां जिहाद बिसैफ के साथ ही फरमाया अत्तालीम व ताल्लुम। जिहाद की एक किस्म पढ़ना और पढ़ाना भी है। आपके सवाल का मुक्तजा यह है कि जब से कुफार ने मुसलमानों पे हमला किया है तो उलमा जुम्मा भी छोड़ दें, उलमा शब जुम्मा भी छोड़ दें, उलमा तकरीर भी छोड़ दें, तो क्या करेंगे फिर? ये जिहाद है, मुसलमानों को समझाना और मुसलमानों की रहनुमाई करना, ये तो जिहाद का अव्वलीन हिस्सा है। और तीसरी बात याद रखिएगा, जिहाद और फसाद में फर्क है। आप चाहते हैं कि फसाद बरपा हो जाए और हम चाहते हैं कि फसाद बरपा ना हो। जिहाद हो और जिहाद के लिए अपने कवायद हैं, उसूल हैं, इसी तरह तबलीग भी जिहाद का एक शौबा है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने मक्का में तो जिहाद बाकायदा तलवार से नहीं किया, बल्कि पहले आपने तबलीग की है। इसलिए हर शख्स का अपना मैदान है और वो अपने मैदान में मसरूफ अमल है। किसी को अल्लाह ने महाज में सलाहियत दी है, किसी को अल्लाह ने मिंबर व मेहराब से काल अल्लाह काल रसूल की सलाहियत दी है। आप चाहते हैं कि हम ये छोड़ दें, ये बात तो ठीक नहीं है। क्या बाजमात नमाज में मुक्तदी के लिए इमाम के पीछे तकबीरात पढ़ना जरूरी तो नहीं है? तकबीर तहरीमा फर्ज है, बाकी तमाम तकबीरात सुन्नत है। और आवाम में मशहूर है कि मुक्तदी को अल्लाहु अकबर नहीं कहना चाहिए, यह गलत है। अल्लाहु अकबर कहना चाहिए, आहिस्ता आवाज से कहना चाहिए और सुन्नत पे अमल होगा तो ठीक रहेगा। हजरत नूह अलैहि सलाम की उम्र 1400 साल थी और आप सल्लल्लाहु अलैहि वसल्लम की उम्र सिर्फ 63 साल थी, तो क्या हजरत नूह अलैहि सलाम को उम्र में फजीलत? देखिए बात यह है कि फजीलत होती है बएतबार शरीयत के। हजरत नूह अलैहि सलाम की उम्र ज्यादा थी, उससे ज्यादा अल्लाह ताला ने हजरत आदम को उम्र दी, लेकिन यह फजीलत का मेयार नहीं है। फजीलत का मेयार है किताब। कुरान किसको मिला है, तौरात किसको मिली है, जबूर किसको मिली है, और फजीलत का मेयार है शरीयत। अल्लाह ताला ने जो शरीयत जामे और माने कामिल और अकमल आखिरत तक के लिए जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को इनायत फरमा दी थी, ये शरीयत किसी और पैगंबर को नहीं मिली है। और ये बात बिल्कुल वाज़े है कि आप सल्लल्लाहु अलैहि वसल्लम की फजीलतें तमाम अंबिया पर ज्यादा हैं, लेकिन याद रखिएगा अंबिया की शान में गुस्ताखी करना मकसद नहीं है। वो सब हमारे बड़े हैं और सब पर ईमान लाना हमारे ईमान का लाजमी जुज है। एक बच्ची आयशा के लिए दुआ करें, कमजोरी से आंखों की रोशनी चली गई है, अल्लाह ताला उस बच्ची को सेहत और आफियत दे। अगर अजान हो रही हो तो इस वक्त कुरान पढ़ना कैसा है रोक दीजिए, तिलावत रोक दें, जब अजान मुकम्मल हो जाए फिर तिलावत कीजिए। अल्हम्दुलिल्लाह रब्बिल आलमीन, अल्लाहुम्मा ला मानिअ लिमा अतैता वला मुअत्तिअ लिमा मना'त वला यन्फ़ऊ ज़ल जद्द मिनक अल जद्द, अल्लाहुम्मा इन्ना अला ज़िक्रिका व शुक्रिका व हुस्नि इबादतिक, अस्तग़फिरुल्लाह रब्बी मिन कुल्लि ज़म्मिन व अतूबु इलैह। दुआ कीजिएगा। 15 जनवरी को इंशाअल्लाह ताला बुखारी शरीफ का ख़त्म है, उसके बाद सालाना इम्तिहानात हैं, उसके बाद विफाक का इम्तिहान है। अल्लाह ताला हमारे तमाम मराहिल में मदद करें, नुसरत करें, और अल्लाह ताला बख़ैर व आफ़ियत तमाम सिलसिलों को जारी और सारी रखें। हमारे मुल्क के चप्पे चप्पे ज़र्रे ज़र्रे की अल्लाह ताला हिफाजत करें, यहाँ के लोगों को, यहाँ के बासियों को अल्लाह ताला अमन सुकून खुशहाली और दीन पर अमल करने की तौफीक दें। وصلى الله تعالى على خير خلقه محمد وعلى آله وأصحابه أجمعين برحمته। निकाह वाले आगे आ जाए। इंशाअल्लाह बुखारी के खत्म में आपको दावत है भरपूर, 15 जनवरी को जी आपको याद दिलाई कर लूंगा। आपका है निकाह, इसको हटाओ ना, बस हो गया यार, क्या करते हो, दुल्हन की जगह पकड़ी गई आप, हो गया ना, चलो आप ये क्या है नाम?
प्रिंस मोहम्मद वकार।
प्रिंस किस चीज के? अरे खुदा के बंदे, ये अंग्रेजों वाले नामों की क्या जरूरत? मोहम्मद ज्यादा बेहतर है या प्रिंस, आप खुद बताएं। प्रिंस क्या चीज है? अल्लाह ताला आपको सलामत रखे, लेकिन मोहम्मद कायनात में इससे ज्यादा प्यारा नाम है ही नहीं। हाँ भाई ये सही है, नहीं इसको लिखना भी नहीं है, इसकी लिखना भी नहीं है, इसकी जरूरत ही नहीं है जी, शहजादा लिख दें। हाँ हमारी सर आंखों का शहजादा लिख दें, आंखों का तारा लिख दें, लेकिन प्रिंस क्या चीज है? और खातून का नाम किरण फातिमा, इनकी तरफ से वकील गुलाम हुसैन साहब, आप आए हैं, मौजूद है जी, आपकी तरफ से इजाजत है हमें? अच्छा जी बिल्कुल। दुल्हन की तरफ से जो वकील के गवाह हैं मोहम्मद याकूब हैं, मौजूद हैं? अच्छा जी। दूसरे गवाह अब्दुल खालिक साहब भी मौजूद हैं? अच्छा जी। मेहर की रकम जो तय की गई है जेवरात की शक्ल में मालियत 1,97,000, यही है जी? ठीक है, इजाजत है निकाह पढ़ दें? अच्छा जी। अल्हम्दुलिल्लाह नहमदुहु व नस्तईनु ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ومولانا محمدا أحمد عبده ورسوله أرسله الله تعالى إلى كافة الخلق بين يدي الساعة بشيرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء واتقوا الله الذي تساءلون به والأرحام إن الله كان عليكم رقيبا وهو الذي خلق من الماء بشرا فجعله نسبا وصهرا وقال النبي صلى الله عليه وسلم يا معشر الشباب من استطاع منكم الباءة فليتزوج فإنه أغض للبصر وأحسن للفرج ومن لم يستطع فليصم فإنه له وجاء وقال صلى الله عليه وسلم أربع من سنن المرسلين الحياء والنكاح والتعتر والسواك وقال صلى الله عليه وسلم النكاح من سنتي وفي رواية فمن رغب عن سنتي فليس مني محترم جناب محمد وقاص صاحب آپ نے کرن فاطمہ جو بیٹی ہیں محمد شفیع کی صحیح کہہ رہا ہوں میں محمد شفیع کی بیٹی ہیں کرن فاطمہ ان کو بعوض 1,97,000 روپے کے مالیت کے زیورات کے آپ نے بنکاح محمدیہ شرعیہ قبول کیا ہے قبول ہے جی بارک اللہ بینکما وجمع اللہ بینکما بسرور والفرح والعافیہ اللهم ألف بينهما كما ألفت بين محمد صلى الله عليه وسلم وخديجة الكبرى وعائشة الصديقة رضي الله عنهما اللہ تعالیٰ اس عقد مسنون کو مبارک کریں فریقین کو دین و دنیا کی خوشیاں نصیب کریں دونوں خاندانوں کے جو حاضرین ہیں اللہ تعالیٰ ان کی دعائیں قبول کریں جو بیماران ہیں اللہ تعالیٰ ان کو صحت اور عافیت دیں دونوں خاندانوں کے جو مرحومین ہیں اللہ تعالیٰ ان کے درجات بلند کریں ہمارے نوجوان بھائی محمد وقاص اور ان کے تمام سلسلوں کو اللہ تعالیٰ تین و دنیا میں کامیابیاں نصیب کرے اور ان کو جو محبت سے کہا گیا ہے اللہ تعالیٰ ان کو دین کا شہزادہ بنا دے اور اللہ تبارک و تعالیٰ ہمیں اور آپ کو سب کو تمام زندگی سنت پہ دین اسلام پر عمل کرنے کی توفیق دے اور اے اللہ دنیا تو چند روزہ ہے اصل تو آخرت ہے اے اللہ ہمیں اور آپ کو سب کو ایمان نصیب کر دیجئے اور جناب رسول اللہ صلی اللہ علیہ وسلم کی امتی کی حیثیت سے آپ کی شفاعت ہم کو اور تمام مسلمانوں کو نصیب کر دیجئے اور جنت میں انبیاء صلحاء شہداء اور صالحین کے ساتھ اللہ تعالی ہم کو اور تمام مسلمانوں کو جگہ نصیب کر دیں ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم وصلى الله تعالى على خير خلقه محمد وعلى اله واصحابه اجمعين آپ کو بہت مبارک اللہ تعالیٰ قبول فرمائے جی جزاک اللہ